रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको अर्को श्रृंखलामा म नवराज लम्साल। आदरणीय श्रोताहरू, नेपालका राजनीतिक दलहरू यतिखेर महाधिवेशनको चटारमा छन्। सत्तारूढ़ नेपाली कांग्रेस स्थानीय र कतिपय जिल्लामा अधिवेशनहरू सम्पन्न गरेर बाँकी ठाउँको अधिवेशनका लागि सक्रिय छ। यसै गरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि वडा अधिवेशनहरू सम्पन्न गरिसकेको छ। नवगठित नेकपा एकीकृत समाजवादी तथा अन्य दलहरू पनि आआफ्नो संगठन विस्तारमा छन् र यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अधिवेशनको क्रममा छ। राप्रपाले 54 जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। बाँकी 23 जिल्लाको लागि यही 14 गते समयावधि तोकिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन यही कार्तिक 27 देखि 30 काठमाडौँमा सम्पन्न हुने गरी तोकिएको छ। राप्रपाले पछिल्लो पटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनौट गर्न आएको बताएको छ र राप्रपा महाधिवेशन र यसका नीतिगत बहस र कार्यक्रमहरूका बारेमा आज हामी छलफल गर्छौं। राप्रपाका अध्यक्ष कमल थापा हामीसँग हुनुहुन्छ। नेपाली राजनीतिमा निकै चर्चित र लामो समयदेखि निकै क्रियाशील थापा यतिखेर हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अध्यक्षज्यू नमस्कार। रेडियो नेपालमा हार्दिक स्वागत छ।
धेरै धेरै धन्यवाद।
यहाँहरूको अधिवेशन अब त नजिक आइसक्यो। कार्तिक 27 देखि 30 भन्नुभएको छ। 54 जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेका छ। अरू अधिवेशनको लागि समय तोक्नु भएको छ। एउटा नयाँ चिजले क्लिक गरिरहेछ समाचारमा, तपाईँहरू पहिलो पटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनौट गर्दै हुनुहुन्छ भन्ने छ। यो भनेको चाहिँ के हो अध्यक्षज्यू?
हो, वास्तवमा अब पार्टीलाई सशक्त र प्रभावकारी बनाउने क्रममा हामीले यसपटक यो नयाँ प्रयोगको रूपमा सक्रिय सदस्यहरूबाट प्रत्यक्ष रूपले महाधिवेशन प्रतिनिधिहरू छान्ने व्यवस्था गरेका छौं, जस अनुसार प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा न्यूनतम संख्या तोकिएको छ। त्यो न्यूनतम संख्या सक्रिय सदस्य बनाएपछि त्यो प्रदेश निर्वाचन क्षेत्रबाट 9 महाधिवेशन प्रतिनिधिहरू निर्वाचित हुनेछन्, कम्तीमा 9। यदि सक्रिय सदस्यको संख्या बढ्यो भनेदेखि त्यही अनुपातमा संख्या पनि बढ्दै जान्छ। त्यो 9 3 महिला, 2 आदिवासी जनजाति, 1 दलित समुदायबाट र बाँकी 3 अन्य क्षेत्रबाट हुने गरी 9 कम्तीमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट सक्रिय सदस्यहरूले निर्वाचित गरेर पठाउने व्यवस्था गरिएको छ यसपटक।
प्राय जसो सबै ठूला दलहरू अधिवेशनको संघारमा छन्। गाउँ गाउँमा ठाउँ ठाउँमा त अधिवेशनको सक्रियता राजनीतिक बहस घनीभूत हुँदै गयो होला है, कस्तो छ अनुभव?
अत्यन्तै उत्साह देखिएको छ राप्रपाको अधिवेशनहरूमा पनि। हामीले अब केही समय अगाडिदेखि नै वडा तहदेखि अधिवेशन गर्दै जिल्ला तहसम्मको सकिसकेका छौँ। अहिले तपाईँले 54 भन्नुभए तापनि वास्तवमा 59 जिल्लामा सम्पन्न भएको छ। केही जिल्लामा विवाद भएको हुनाले सायद त्यो निर्वाचन केन्द्रीय निर्वाचन समितिले घोषणा गर्न बाँकी रहेको हो, त्यो भरे भोलि त्यो टुङ्गिन्छ। र अत्यन्तै उत्साह देखिएको छ, खास गरी अहिले पछिल्लो कालखण्डमा प्रमुख राजनैतिक दलहरूको असफलता, उनीहरूप्रति बढ्दै गएको प्रतिष्ठाको कारणले गर्दाखेरि राप्रपाप्रति जनतामा आकर्षण बढ्दै गएको र राप्रपाले अवलम्बन गरेको विचारप्रति जनताले चासो दिन लागेको हामीले महसुस गरिराखेका छौँ। र यो खास गरी 62-63 परिवर्तनपछि जुन अवधारणा मुलुकमा कायम गरियो, जुन मार्गचित्रबाट देशलाई अगाडि बढाउन खोजियो, त्यसले सकारात्मक परिणाम नदिएको कारणले गर्दा जनताले विकल्प खोजिराखेका छन् र त्यो विकल्प हुन सक्ने क्षमता राप्रपामा मात्रै छ। वास्तवमा काङ्ग्रेस र कम्युनिस्टको विकल्प बन्न सक्ने हैसियत राप्रपामा मात्रै छ, किनभने राप्रपा मात्रै त्यो पार्टी हो नेपालको राष्ट्रिय राजनीतिमा जसले काङ्ग्रेस र कम्युनिस्टको भन्दा फरक विचार बोकेको छ र संगठनात्मक दृष्टिकोणले हामी अहिले तुलनात्मक रूपमा केही सानो छौँ, तर काङ्ग्रेस र कम्युनिस्ट सरह देशको सम्पूर्ण 6,743 हामीहरूको उपस्थिति रहेको छ। यो कारणले गर्दाखेरि पनि राप्रपा विकल्प बन्न सक्छ भन्ने सोचाइ भएकोले होला अहिले जनताको हाम्रो पार्टी र हाम्रो पार्टीले लिएको विचारप्रति आकर्षण तीव्र रूपले बढेको छ र त्यही कारणले कार्यकर्ताहरूमा पनि उत्साह देखिएको छ।
जस्तो वैकल्पिक शक्ति हुन सक्छौ भनेर अरू पनि धेरै राजनीतिक शक्तिहरू उदाए, कही पुरानै राजनीतिज्ञहरूले नयाँ बाटो खोप पनि शुरूआत गर्नुभयो, जस्तो डाक्टर बाबुराम भट्टराईहरूले, अनि त्यसपछि नयाँ राजनीतिमा त्यति धेरै चासो सक्रियता नदेखिएको नयाँ शक्ति पनि नयाँ पार्टीका रूपमा विवेकशील साझा जस्ताहरू पनि आए, त्यो नयाँ आएको धार र तपाईँहरूको धारको बीचमा धेरै अन्तर होला होइन? उनीहरूले भनेको वैकल्पिक र तपाईँहरूले भनेको वैकल्पिकमा नि केही फरक त होला नि?
हो, निश्चय पनि। हेर्नुहोस्, अब वास्तवमा यदि हामीले काङ्ग्रेस र कम्युनिस्ट अथवा भनौँ प्रमुख राजनैतिक दलहरूको विकल्पमा आफूलाई प्रस्तुत गर्ने हो भने केवल पात्र परिवर्तनबाट मात्र त्यो विकल्प बन्न सकिँदैन। विकल्प बन्नको निमित्त वैचारिक धार फरक देखिनु पर्यो, संगठनात्मक हैसियत देशव्यापी हुनु पर्यो। त्यो दृष्टिकोणबाट भन्ने हो भने राप्रपा मात्रै, यद्यपि अरूले पनि आफूलाई दावी गरिराखेका छन्, राप्रपा मात्रै अहिलेको राष्ट्रिय राजनीतिमा वैकल्पिक वैचारिक शक्ति हो। हामीले स्पष्ट रूपमा भनेका छौँ, हेर्नुहोस् के भने 62-63 पछि परिवर्तनलाई संस्थागत गर्ने क्रममा जुन विचारधाराको आधारमा जुन मार्गचित्रको आधारमा देशलाई अगाडि बढाउन खोजियो त्यो त्रुटिपूर्ण थियो। नेपाली जनताको प्रत्यक्ष अभिमत बिना नै नेपालको हिन्दू राष्ट्रको पहिचानलाई समाप्त गरेर धर्मनिरपेक्षता कायम गरियो, जसको कारणले गर्दाखेरि नेपालको सांस्कृतिक धार्मिक सामाजिक पहिचान नै सङ्कटमा परेको छ, सांस्कृतिक धार्मिक द्वन्द्व बन्न सक्ने खतरा देखिएको छ, नेपालको एकताको आधार कमजोर भएको छ। यसै गरी नेपाली जनताको प्रत्यक्ष अभिमत बिना नै राज संस्थालाई पाखा लगाएर गणतन्त्र स्थापित गरियो, राज संस्थालाई पाखा लगाएपछि अहिले देश एक प्रकारले भन्यो भने अभिभावक विहीन जस्तो बन्न पुगेको छ, बाह्य शक्तिको चलखेल प्रभाव र दबाव तीव्र रूपले बढेर गएको छ, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धा स्थलको रूपमा स्थापित हुन सक्ने खतरा देखिएको छ भने अर्कोतर्फ अभिभावक विहीन बनेको कारणले गर्दाखेरि अहिले जसले जे गरे पनि हुन सक्ने, चाहे त्यो भ्रष्टाचारको कुरा होस्, चाहे संविधान र संवैधानिक अङ्गमाथि कब्जा गर्ने कुरा होस्, कानुनी राज्यको सिद्धान्तको उपहास होस्, यी सबै कारणले गर्दाखेरि जनताले विकल्प खोज्दाखेरि यो मान्यतालाई विस्थापित गर्न सक्ने वैचारिक विकल्प पनि खोजिराखेका छन् र त्यो वैचारिक विकल्प बन्न सक्ने क्षमता मैले दम्भ गरेर भनेको होइन, यद्यपि अहिले हाम्रो संगठन कमजोर छ, हाम्रो संसदमा उपस्थिति अत्यन्तै न्यून छ, तर वैचारिक विकल्प र संगठनात्मक उपस्थिति भएको कारणले गर्दाखेरि यदि हामीले जनतालाई ठिक ढङ्गबाट देशको अहिलेको अवस्थाको बारेमा र राप्रपाले लिएको विचार बाटो र हामीले जनता देशलाई दिन सक्ने परिवर्तनको बारेमा चित्त बुझाउन सक्यौँ भने एउटै चुनावबाट अप्रत्याशित परिणाम हामीले लिएर आउन सक्छौँ भन्ने हामीलाई लाग्छ। किनभने हाम्रो संगठनात्मक उपस्थिति हरेक वडा वडामा छ, अरू पार्टीहरूले विकल्प जसलाई आफूलाई भनिरहेका छन् उहाँहरूको उपस्थिति मूलत त्यही सहरी क्षेत्रहरूमा र बिस्तारै अलिअलि ग्रामीण क्षेत्रमा जान खोजिराख्नु भएको छ। हामी त 30 वर्षदेखि प्रत्येक वडामा क्रियाशील रहेका छौँ, चुनाव हामी हारेका छौँ तर हाम्रो उपस्थिति छ र फरक विचार बोकेर पनि हामी हिँडेको कारणले गर्दाखेरि यदि हामी सशक्त ढङ्गबाट जनताका माझमा जान सक्यौँ भने हामी विकल्प हुन सक्छौँ र हामीले अहिलेको मुलुकमा कायम रहेको विकृति विसङ्गतिबाट देशलाई मुक्त तुल्याएर एउटा सबल र समृद्ध नेपाल दिन सक्छौ भन्ने मलाई लाग्छ।
तपाईँको यो उत्साहको पछाडि तपाईँको पार्टीले निर्धारण गरेको सैद्धान्तिक पाटोप्रति जनता आकर्षित भएका होलान् कि अरूको असफलतालाई तपाईँहरूले क्यास गर्न खोजेको?
यो दुवै हो, अरूको असफलताको कारण भनेकै उनीहरूको गलत बाटो र गलत विचार हो। निश्चय पनि यसमा पात्रहरू पनि दोषी छन्, दलहरू पनि दोषी छन्, तर दल र पात्रको साथसाथै विचार र बाटो पनि गलत छ। त्यो विचार र बाटो गलत भएपछि जति पात्र परिवर्तन गरे पनि अहिले हेर्नुहोस् न पात्रहरू त हरेक वर्षमा जस्तो परिवर्तन हुँदै आइराखेका छन्, सरकार फेरिएको छ, दलहरू फेरिएका छन्, तर परिस्थितिमा तात्विक परिवर्तन आइराखेका छैन। त्यस कारणले पात्र र दलहरू जिम्मेवार छन् तर विचार र बाटो पनि गलत भएको कारणले गर्दाखेरि राप्रपाले पात्र परिवर्तन मात्र होइन विचार र बाटो परिवर्तनको विकल्प पनि जनतालाई दिएको छ। त्यस कारणले गर्दाखेरि हामी उत्साहित भएका हौँ र जनताले आफैले पनि खोजिराखेका छन्। अहिले हामी जहाँ जहाँ पनि पुगिराखेका छौँ आफ्नो अधिवेशनको सिलसिलामा त्यहाँ स्वस्फूर्त रूपमा जनताले ल अब राप्रपा अगाडि बढ्नुहोस् तपाईँहरूको चाहिँ विचारप्रति अब हामी आकर्षित भएका छौँ भनेर भनिराखेको हुनाले हामी उत्साहित भएका हौँ।
जस्तो यहाँहरूलाई सधैँ लाग्ने गरेको आरोप छ नि पूर्व पञ्च भनेर, यद्यपि त्यो त 30 वर्ष भइसक्यो त्यो थियो, अनि त्यसपछि तपाईँले अहिले उनीहरूले लिएको बाटो पनि गलत छ विचार पनि गलत छ भनिरहनु हुँदा 2062-63 को आन्दोलनले ल्याएको लोकतान्त्रिक खुलापनको पनि राप्रपा विरोधी रहेछ भन्ने आरोप त लाग्छ नि तपाईँहरूमाथि।
होइन होइन होइन, हामी प्रजातन्त्र वा लोकतन्त्रको विरोधी हुँदै होइनौ। हामीले जुन प्रस्ताव गरेका छौँ, जुन विचार दिएका छौँ, यो विचार अग्रगामी र प्रगतिशील विचार हो, यो विचार मध्यमार्गी विचार हो। हामीले हिन्दू राष्ट्रको कुरा गरेर केवल एउटा धर्मलाई मात्रै राज्यले संरक्षण र सुविधा दिनुपर्छ भनेको होइन। हामीले राजसंस्थाको कुरा गरेर विगतको जस्तो राजसंस्थाको परिकल्पना गरेका होइनौँ। हामीले परिवर्तनकारी र परिवर्तन परम्परागत शक्ति र विचारको बीचमा एउटा सामञ्जस्य खोजेर हिँडेका छौँ। परिवर्तनकारी शक्तिहरूको धार्मिक स्वतन्त्रता, धार्मिक समानतालाई कायम राख्दै नेपालको सदियौँदेखि कायम रहँदै आएको सनातन धर्मको रूपमा नेपाललाई हिन्दू राष्ट्र कायम गरौँ भन्ने हाम्रो यो मध्यमार्गी विचार हो। यसै गरी शासन जनताले गर्ने, राजनीतिक दलहरूले गर्ने, जनताका प्रतिनिधिहरूले गर्ने, अभिभावकको रूपमा राष्ट्रियता र एकताको प्रतीकको रूपमा राजसंस्था रहने र त्यो राजसंस्था जो संविधानको परिधिभित्र रहन्छ, संसदको नियन्त्रणमा रहन्छ। त्यस कारणले गर्दाखेरि यो विचार जुन हामीले प्रस्तुत गरिराखेका छौँ यो मध्यमार्गी हो। परिवर्तनकारी शक्तिहरूलाई पनि चित्त बुझ्ने, लोकतान्त्रिक मूल्य र मान्यता पनि कायम रहने र त्यसको साथसाथै नेपालको राष्ट्रिय अस्तित्व एकतालाई सुदृढ तुल्याउँदै एउटा सबल र समृद्ध नेपाल निर्माण गर्ने, हामीले चलन चल्तीको भाषामा भन्ने गरेका छौँ राजादेखि विप्लव माओवादीसम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्ने। कतिपयले यो एउटा युटोपिया हो, यो असम्भव हो, हुनै सक्दैन भनेर भनिराखेका छन् भने हाम्रो जिकिर रहेको छ कि त्यो सम्भव छ। राजसंस्थादेखि लिएर विप्लव माओवादीसम्म अटाउन सक्ने राजनीतिक प्रणालीको हामीले विकास गर्न सक्छौँ। त्यसै गरी सबै धर्मलाई बराबरीको स्वतन्त्रता र समानता कायम गर्दै नेपालको राष्ट्रिय पहिचान र एकताको आधारको रूपमा रहेको हिन्दू राष्ट्रलाई कायम गरौँ भन्ने यो जुन मान्यता छ यसले देशमा स्थायित्व कायम गर्छ, राजनीतिक स्थिरता कायम गर्छ र त्यसको आधारमा मुलुकको आर्थिक समृद्धि कायम हुन सक्छ। हामीले यो पनि म एउटा के प्रश्न पार्न चाहन्छु भने हेर्नुहोस्, हामीले केवल हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने कुरा मात्र गरिराखेका छैनौँ, त्यसको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने प्रस्ताव कार्य योजना पनि हामीले जनताको माझमा प्रस्तुत गरिराखेका छौँ।
अध्यक्ष यही बेला थपौँ, तपाईँहरूको विकासको मोडेल र आर्थिक अवधारणा चाहिँ के हो त यतिखेर?
हो, एकदम राम्रो प्रश्न गर्नुभयो। वास्तवमा राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै त्यो पार्टी हो जसले आफ्नो घोषणा पत्रमा आफ्नो विधानमा स्पष्ट रूपले गरेको छ कि आर्थिक समृद्धिको आधार भनेको उदार अर्थतन्त्र हो। अहिले वास्तवमा चाहे नेपाली काङ्ग्रेस भन्नुहोस्, चाहे अन्य कम्युनिस्ट पार्टीहरू भन्नुहोस्, साम्यवादी र समाजवादी विचारबाट अभिप्रेरित छन् तर उनीहरूले व्यवहारमा पुँजीवादी अर्थतन्त्र अवलम्बन गरिराखेका छन्। यही कारणले गर्दाखेरि उहाँहरूकै शब्दमा भन्ने हो भने दलाल पुँजीपति वर्ग चाहिँ मुलुकमा सिर्जना भइराखेको छ, त्यसतर्फ देश अगाडि बढिराखेको छ। यसको विकल्पमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको आर्थिक समृद्धिको निमित्त उदार अर्थतन्त्र, उदार अर्थतन्त्र भनेको पुँजीवादी अर्थतन्त्र होइन, यसमा निश्चय पनि निजी क्षेत्रको बजारको महत्वपूर्ण भूमिका रहन्छ, तर त्यसको साथसाथै नेपालमा कायम रहेको जुन एउटा द्वयात्मक अर्थतन्त्र छ, एकातिर सहरी अर्थतन्त्र संगठित अर्थतन्त्र छ, अर्कोतर्फ असंगठित तर व्यापक रूपमा रहेको ग्रामीण अर्थतन्त्र छ, यो दुईको बीचमा सामञ्जस्यता कायम गरेर उदार अर्थतन्त्रको आधारमा राज्यले सरकारले आर्थिक विकासको निमित्त एउटा रेगुलेटिङ जिम्मेवारी अवलम्बन गर्ने, निजी क्षेत्रलाई परिवर्तनको मुख्य वाहकको रूपमा कायम गर्ने, यसले गर्दाखेरि देशमा चाँडोभन्दा चाँडो अब यो औद्योगिकरणतर्फ नेपालको आर्थिक गतिविधिहरू तीव्रता दिनेतर्फ अगाडि बढ्छ र रोजगारीको अवस्था सिर्जना गर्छ। म यो पनि यहाँलाई प्रश्न भनौँ कि राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको आर्थिक विकासको निमित्त उदारवादी अर्थतन्त्रको धरातलमा दीर्घकालीन आर्थिक विकासको लक्ष्य सहित कार्य योजना हामीले तयार गरेका छौँ र हामीले काम गर्ने अवसर पायौँ भने केही वर्षभित्रमा नै नेपाली जनताको आर्थिक समृद्धिको चाहना पूरा गर्न सक्छौ भन्ने हामीलाई लाग्छ।
अध्यक्षज्यू, जस्तो राजनीतिमा पक्ष विपक्षमा बहस हुनु, आरोप प्रत्यारोप हुनु स्वाभाविकै पनि होला। जस्तो कहिलेकाहीँ भन्ने गरिन्थ्यो नेपालका केही वामपन्थीहरूलाई चाहिँ दरबारले चलाएको छ भन्ने गरिन्थ्यो, के भनिन्थ्यो, त्यो आरोपको आफ्नो ठाउँमा थियो। अहिले पछिल्ला दिनमा पनि तपाईँले एउटा मोडल प्रस्तुत गरिराख्नु भएको छ, विप्लव र पूर्व राजा समेतलाई मिलेको एउटा परिवर्तनकारी शक्ति भनेर जसलाई भनेका थियौँ तिनीहरू मिलेको एउटा मोडल भनिरहँदा अहिले पनि राप्रपा र विप्लवलाई कसैले अदृश्य रूपमा एकै ठाउँबाट त चलाइरहेको छैन भन्ने कोणबाट नि तपाईँहरूमाथि प्रहार हुने गर्छ, स्पष्टीकरण दिने मौका पनि होला, के भन्नुहुन्छ?
होइन, यसमा कुनै त्यस्तो सत्यता छ जस्तो मलाई लाग्दैन। मैले त खालि के भन्ने, नेपालका सबै राजनीतिक शक्तिहरू अटाउन सक्ने प्रणालीको विकास गरौँ, कसैलाई पनि निषेध गरेर देशमा शान्ति स्थायित्व कायम हुन सक्दैन। 2007 सालदेखि यो अहिलेसम्मको अवस्थालाई हामी हेरौँ, कुनै न कुनै रूपमा केही शक्तिहरू राष्ट्रिय राजनीतिको मूल धारबाट बाहिर रहेका छन्, निषेधित रहे, त्यस कारणले गर्दाखेरि देशमा स्थायी शान्ति र स्थायित्व कायम हुन सकेन भन्ने हाम्रो निष्कर्ष हो। त्यस कारणले सबै राजनीतिक शक्ति अटाउनु पर्छ भन्नुको अर्थ केवल राजा र विप्लवको मात्र होइन, यो बीचमा रहेका सबै राजनीतिक दलहरू, नेपाली काङ्ग्रेस, नेकपा, एमाले लगायतका अन्य सबै राजनीतिक दलहरू, मधेस केन्द्रित दलहरू सबै अटाउन सक्ने राजनीतिक प्रणालीको विकास गरौँ। त्यस्तर्फ हामीले सोच्दै सोचेनौँ, हामीले केवल एकोरो भएर अब केही मूल्य मान्यतालाई स्थापित गर्ने क्रममा लामो समयदेखि कायम रहँदै आएको परम्परा, संस्कृति र संस्थाहरूलाई ध्वस्त पार्यौँ। ती परम्परा, संस्कृति र संस्थाहरूले नेपालको राष्ट्रिय एकतामा, स्थायित्वमा कति योगदान पुर्याएका थिए भन्ने बारेमा सोच्दै नसोचिकन ती मान्यताहरूलाई हामीले विस्थापित गर्यौँ। त्यो रिक्तताले पार्न सक्ने प्रभावको बारेमा हामीले ठिक ढङ्गबाट विश्लेषण पनि गरेनौँ। त्यस कारणले गर्दाखेरि मैले भन्न खोजेको के हो भने परम्परागत शक्ति, परम्परागत विचार र परिवर्तनकारी शक्ति र परिवर्तनकारी विचारको बिचमा सिनर्जी खोजेर जानु नै, सामञ्जस्यता कायम गरेर जानु नै नेपालको दीर्घकालीन हितमा हुन्छ भनेर हामीले भनेका हौँ। अब जहाँसम्म विप्लव माओवादीको प्रश्न छ, हेर्नुहोस्, उहाँहरू पनि एउटा राजनीतिक शक्ति हो। अब कतिपय विषयहरूमा हामीहरूको मौलिक र मूलभूत भिन्नता छ, तर राष्ट्रियताको सवालमा उहाँहरूले पनि सशक्त ढङ्गबाट आवाज उठाइराख्नु भएकोमा स्वाभाविक रूपले त्यसप्रति हाम्रो सकारात्मक धारणा छ।
अध्यक्ष, अन्त्यमा आइपुगे, अब तपाईँको पनि दावा होला नि होइन अधिवेशनमा अध्यक्षको?
अब वास्तवमा हाम्रो पार्टीभित्र त्यसरी दावा प्रस्तुत गरेर गुटबन्दी गर्ने परम्परा छैन। महाधिवेशन को तयारी अब अन्तिम चरणमा पुगेपछि पार्टीका कार्यकर्ताहरू साथीहरूसँग सरसल्लाह गरेरै त्यो निर्णय गर्ने हो। जहाँसम्म मेरो आफ्नो प्रश्न छ, हेर्नुहोस्, वास्तवमा विगतमा 62-63 अत्यन्तै कठिन परिस्थितिमा फरक विचार र मान्यता बोकेर यो पार्टीलाई अगाडि बढाउने क्रममा हामीले अत्यन्तै एउटा जोखिमपूर्ण ढङ्गबाट अगाडि बढ्यौं र त्यसले एउटा उचाइ पनि प्राप्त गर्यो, शक्ति पनि प्राप्त गर्यो। तर अहिले विभिन्न कारणले गर्दाखेरि, मेरो आफ्नै पनि कमजोरी हुन सक्छ वा अन्य कारणले गर्दाखेरि, अहिले तुलनात्मक रूपमा पार्टी कमजोर छ। पार्टीले बोकेको एजेन्डा हिन्दू राष्ट्र र राज संस्थाप्रति आकर्षण बढेको छ, तर यसको मूल सम्भाग शक्ति राप्रपा संगठनात्मक रूपमा कमजोर भएको अवस्था छ। त्यस कारणले गर्दाखेरि म चाहन्छु कि एकपटक यो पार्टीलाई फेरि काङ्ग्रेस र कम्युनिस्ट सरको शक्तिको रूपमा स्थापित गरौं। आफ्ना विचार र मान्यतालाई स्थापित गर्ने हैसियतमा पुर्याउँ र त्यो क्रममा मेरो के भूमिका हुन सक्छ, मैले कसरी योगदान पुर्याउन सक्छु भन्ने बारेमा अब 30 वर्षदेखि यो पार्टीमा क्रियाशील रहेको छु। पार्टीका हजारौं लाखौं कार्यकर्ताहरूले मेरो योग्यता, क्षमता, आवश्यकतालाई ठिक ढङ्गबाट बुझ्नु भएको छ। साथीहरूको चाहिने चाहना र विश्वास भयो भने म कुनै पनि जिम्मेवारी निर्वाह गर्नको निमित्त तयार छु र यो महाधिवेशन र पार्टीका साथीहरूले निर्णय गर्ने।
हुन्छ अध्यक्षज्यू, समय दिनुभयो, बिहानै यति मिठो संवाद गर्न पाइयो, यहाँलाई धेरै धेरै धन्यवाद र यहाँको महाधिवेशन निर्विघ्नतापूर्वक सम्पन्न होस् हाम्रो शुभकामना पनि छ।
मेरो पनि धेरै धेरै धन्यवाद।
हस् हस् धेरै धेरै धन्यवाद। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाज्यूसँग हामी सम्वाद गर्दै थियौं। नेपालका राजनीतिक दलहरू यतिखेर महाधिवेशनको चटारमा छन्। सत्तारूढ नेपाली कंग्रेस स्थानीय र कतिपय जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेर अन्य ठाउँको अधिवेशनको लागि सक्रिय छ भने प्रमुख प्रतिपक्ष एमाले पनि वडा अधिवेशनहरू सम्पन्न गरिसकेको छ। राप्रपा पनि महाधिवेशनको संघारमा छ र अन्य नवगठित दलहरू पनि आफ्नो संगठन विस्तारलाई झण्डै महाधिवेशनकै शैलीबाट अघि बढ़िरहेका छन्। यस सन्दर्भमा हामीले राप्रपा र उसको सैद्धान्तिक पोजिसनका विषयमा हामीले सम्वाद गर्यौं। यही सम्वादका साथ मेरा सहकर्मी शंकर भण्डारी र म नवराज लम्सालाई बिदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।